नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिन थालेको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप्र क्षमताले बढ़ाएको आर्थिक उपार्जनले समृद्ध बनाउँदै लगेको जीवनका परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले कार्यक्रम शुरू गरेका हौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने शरणार्थी र शरणार्थी शिविर आसपासको स्वास्थ्य अवस्थाका बारेमा केन्द्रित छ। स्थानीयमा आएको चेतना र स्वास्थ्य कर्मीको सहज पहुँचले केही वर्ष अघिको तुलनामा सुधारदो स्वास्थ्य अवस्थाका बारेमा चर्चा गर्छौ।
अहिले त अलिक मान्छे शिक्षित भए धामी झाँक्री भन्दा डाक्टरमै लानुपर्छ भन्ने विश्वास भयो। पहिले चाहिँ अब अनपढ थिए, सबै धामी झाँक्रीतिरै कुथे।
स्वास्थ्य प्राविधिक बन्न बढ्दो रुचि, स्वास्थ्य विषयप्रति बढ्दो आकर्षणबारे अध्ययन गराउने संस्थाका प्रतिनिधिसँग कुराकानी। जटिल स्वास्थ्य समस्या भएकी एकजना शरणार्थी महिलाको अमेरिका पुनर्वास भएपछिको उपचारले भएको सुधार बारे पनि चर्चा गर्छौ।
पाखै झिकेर त्यहाँ प्लास्टिक चाल्ने गरेथ्यो अनि 9 महिना मैले त्यसरी उहाँ नेपालमा बोकेँ। मेरो स्वास्थ्य स्थिति चाहिँ खराब हुँदै गयो अनि मैले आइएममा कल गरेर महिना आएँ। यहाँ आएको 3 महिनामा मेरो सर्जरी भयो होइन, मलाई एकदम राम्रो छ यहाँनेरि। अब नेपालमा त लुतेथेँ, अहिले अलिक मोटी पनि भएको छु, भर्खरदेखि काम पनि गर्दैछु म।
यी सामग्री हामी केही बेरमा प्रसारण गर्नेछौ। अहिले चाहिँ झापा मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
नेपालमा शरणार्थी जीवन बिताएकाहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक विषयवस्तुलाई उजागर गर्न उज्यालो 90 नेटवर्कले रेडियो कार्यक्रम बनाउने भएको छ। कार्यक्रममा शरणार्थीका कारण नेपाली समाजमा देखिएको परिवर्तन र उनीहरूको जीवनशैली समेटिनेछ। अस्ति र हिजो पोखरामा भएको योजना तर्जुमा कार्यशालाले कार्यक्रममा समेटिने विषयवस्तु तय गरेको छ। कार्यक्रम आउँदो महिनाबाट हप्ताको एक दिन प्रसारण हुनेछ। कार्यशालामा उज्यालो 90 नेटवर्कका कार्यकारी अध्यक्ष गोपाल गुरागाई, समाजशास्त्री सुरेश ढकाल, लेखक तीर्थबहादुर श्रेष्ठ, संवाद नेपालका नीलकण्ठ शर्मा, तिब्बती शरणार्थी र कार्यक्रम उत्पादन समूहमा आबद्ध संचारकर्मी सहभागी थिए।
झापाको सतासीधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र बनाइने भएको छ। दुधे बजारमा गएको शनिबार झापा उद्योग वाणिज्य संघ 87 शाखाले गरेको अन्तर्क्रियाका वक्ताले पुराणमा समेत वर्णन भएको सतासीधाम क्षेत्रलाई प्रदूषण मुक्त बनाउन अभियान शुरू गरेको बताए। अन्तर्क्रियामा माओवादीका जिल्ला सदस्य दुर्गेश योङहाङ, कांग्रेसका गाउँ अध्यक्ष परशुराम ढुङ्गाना, एमालेका गाउँ अध्यक्ष धनबहादुर थेबे, व्यापारीहरू चन्द्रप्रसाद खरेल, कमलप्रसाद तामाङ, कालीबहादुर लिम्बू, कुमार गिरी लगायतले बोलेका थिए।
झापाको दमकमा सहकारी लेखा प्रणाली सम्बन्धी एक दिने तालिम भएको छ। गएको आइतबार दमकको नोबेल कम्प्युटर एण्ड आईटी सेन्टरले गरेको तालिममा झापा जिल्ला सहकारी संघका अध्यक्ष बलराम गजुरेल, दमकको कञ्चनजंघा सहकारी संस्थाका अध्यक्ष होमबहादुर थापा लगायतले बोलेका थिए। कार्यक्रममा पश्चिम झापाका दमक नगरपालिका सहित 10 गाविसका 40 सहकारी कर्मी सहभागी थिए।
त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधिहरूको टोलीले झापाको दमक बहुमुखी क्याम्पसको शैक्षिक स्थितिबारे अनुगमन गरेको छ। विश्वविद्यालयको शैक्षिक परियोजना सेपको मूल्यांकनमा दमक बहुमुखी क्याम्पस गएसाल मुलुकै उत्कृष्ट क्याम्पसको सूचीमा परेको थियो। टोलीले क्याम्पसका कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र खेल मैदानको निरीक्षण गरेको थियो। परियोजनाको मूल्यांकनमा उत्कृष्ट घोषित क्याम्पसलाई 2 करोड़ रूपियाँ बराबरको सहयोग प्राप्त भएको थियो। यसरी उत्कृष्ट भएका क्याम्पसको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमै राम्रो मानिन्छ।
स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापाले उज्यालो सहकर्मी गोपाल गर्तोलालाई यस वर्षको एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ। पुरस्कारको राशि 11,000 रूपियाँ छ। हिजो झापामा भएको कार्यक्रममा महासंघका सल्लाहकार पोषण केसीले पुरस्कार प्रदान गर्नुभयो।
तपाई सुन्दै हुनुहुन्छ बदलिदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। चेतना, पेसा तथा रहन सहनले मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ। झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ बस्तीमा अरू क्षेत्र जस्तै स्वास्थ्य अवस्थामा पनि धेरै परिवर्तन भएको छ।
झापा धरमपुर गाउँ विकास समिति वडा नम्बर 3 का 46 वर्षे नरबहादुर दर्नालको पुस्तौनी पेसा हो लुगा सिलाउने। जीवन चलाउन पुर्खाले शुरू गरेकै काम गरे पनि दर्नाल परिवारले पुराना रीतिथिति र रहन सहनमा परिवर्तन गरेको छ। केही वर्ष अघिसम्म कोही दुख बिमार पर्दा धामी झाँक्रीको भर पर्ने यो परिवारको हिजो आजको कुरो बेग्लै छ।
बिमारी पर्दा अहिले प्रायः जसो डाक्टर नै लान्छन् होइन, कुनै कुनै त्यस्तै छन् पुराना विचारधाराकाहरू, तिनीहरू चाहिँ धामी झाँक्री दिइरहेको छन्।
तपाईँको घरमा धामी झाँक्री राख्न छोडिएको कति भयो?
हाम्रोमा त झन्नै 10-12 वर्षै भइसक्यो। त्योपट्टि चाहिँ हाम्रो अलिक विचारधारा मिल्दैन कि, हामी ज्यादा डक्टरकै विश्वास गर्छौँ। अब धामीले अब के भन्छ, उसको डिमान्ड के हुन्छ, त्यही अनुसार गर्थे। कुखुरा मगाउँथे, भालेहरू त्यही हो, उनीहरूले के भन्छन्, बोका पाठी के हो।
अनि अहिले चाहिँ?
अहिले त अलिक मान्छे शिक्षित भए, धामी झाँक्री भन्दा डक्टरमै लानुपर्छ भन्ने विश्वास भयो। पहिले चाहिँ अब अनपढ थिए, सबै धामी झाँक्री दिएर कुथे।
बिरामी पर्दा धामी झाँक्री राख्ने चलन नेपाली समाजको युगौं पुरानो आदत हो। हिजो आज यो चलन सम्झनाको गर्तबाट पनि हराउँदै गएको छ। झापा तोपगासी वडा नम्बर 5 की टंक कुमारी माझीका कुराले गाउँघरबाट धामी झाँक्रीको चलन कसरी हटेको छ भन्ने बुझ्न सकिन्छ।
धामी झाँक्रीको विश्वास गरेर पनि कतिको ज्यान जाने सम्भावना हुन्छ, विश्वासमा मात्रै परेर। अब पेटमा अर्को बिमार हुन्छ, उता धामी झाँक्रीसँग गएर फुफा गएर पूजा पाठ गरेर भरे यता मान्छे चाहिँ मर्ने अवस्थामा पुग्छ।
अहिले चाहिँ डाक्टरकोमा गइहाल्नुहुन्छ त्यसो भए?
अहिले चाहिँ हामी जान्छौँ, धामीमा चाहिँ जाँदै जाँदैनौँ। टाउको दुःख भने पनि डाक्टर किन।
चेतना, शिक्षा र संचारको पहुँचले हिजो आज दुख बिमार लाग्दा ओखतीमुलो गर्न सोझै डाक्टर कहाँ जाने चलन ह्वात्तै बढेको छ। तोपगासीको मयूर भिट्टा टोलमा रहेको औषधि पसलमा फेला परेकी तीर्थ कुमारी श्रेष्ठ। अहिले औषधि पसलमा के को लागि आउनुभयो?
ग्यास्ट्रिकको भुँडी दुखेर ग्यास्ट्रिक दबाई खाऊ भनेर।
हुन त शम्भु केसीले सीएमए पढ्नु भएको हो। झापाको गौराधह वरपर उहाँलाई डाक्टर साहेब भनेरै बोलाउँछन् सबैले। वरपरका धेरै गाउँलेको उपचार गर्नु उहाँको दिनचर्या र पेसा दुवै हो।
अब यहाँ हाम्रो हामीले तालिम पाए अनुसार साधारण अभिभावकको हैसियतले साधारण र चिरफार, अब साधारण चिरफार अनि साधारण अब बिरामी जाँच साधारण कुराहरू गर्छौँ। अब जसमा तालिममा थप भएका सङ्गिनी इन्जेक्सनहरू दिने काम, टिटी सुईहरू लगाउने काम गर्छौँ।
कतिको आउँछन् मानिसहरू स्वास्थ्य सम्बन्धी शिकायत लिएर तपाईँ कहाँ
आउँछन्? दिनमा 30-40 आउँछन्। कोही अब रुगामर्की ज्वरो, कोही साधारण पिलोसिलो घाउ, कोही अब टाउको दुख्ने औषधि किन्न आउँछन्। अब गाउँघरमा त साधारणतया त अब जचाउने भन्ने कुरा गर्दैनन्, दबाई औषधि किन्ने लाने।
मुलुकभरि अहिले 16 शिक्षण अस्पताल छन्। तीबाट वर्षको सरदर 2000 जना चिकित्सक उत्पादन भइरहेका छन्, कैयौं हजार स्वास्थ्य प्राविधिक उत्पादन भइरहेका छन्। त्यही भएर गाउँ गाउँसम्म स्वास्थ्य सेवा पुगेको र स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढेको हो। एकजना ग्रामीण स्वास्थ्य कार्यकर्ता फडिन्द्र गौतम
11-12 वर्ष अगाडि होइन, अरू विषयहरू पढेर रोजगारहरू पाउने सम्म कम्ती हुन्छ। यो चाहिँ थोरै समयको पढाइ पनि, थोरै समयको पढाइ पढिसकेपछि आफू स्वरोजगार हुन्छ भन्ने हिसाबले आफूले केही काम गरेर भन्नु पाइन्छ, आफ्नो रोजीरोटी हुन्छ भन्ने उद्देश्यले चाहिँ पढेको। पढाइ सिद्धि जित्तिकै मैले पहिले रेडको समयमा काम गरेँ, त्यहाँदेखि पछाडि भनेको चाहिँ मैले आफ्नै पसल खोलेर चाहिँ आफ्नै ठाउँमा चाहिँ सेवा दिन थालेँ।
कति आउँछन् तपाईँ कहाँ बिरामीहरू सरदर दिनमा?
सरदर यो सिजन अनुसार हुन्छ कि, जाडो मौसम गर्मी मौसम त्यही पनि लगभग 20-25 एभरेजमा हुन्छ नि त्यस्तै हो। अब जो चाहिँ तल स्तरको छ, जसले चाहिँ खर्च गर्न सक्दैन, एउटा गाडी बोलाएर माथिल्लो ठाउँमा दमक बिराख्न र धरान कतै लगाएर उपचार गर्न सक्दैन, त्यही खाले तल्लो वर्गको मान्छेले त स्थानीय निकाय मात्रै उपचार गर्ने हो।
छोरीहरूलाई शिक्षा र स्वास्थ्यमा बढेको लगानीले मुलुकको बाल मृत्यु दर अचम्म लाग्ने गरी घटेको भन्छन् जान्ने सुन्नेहरू। सन् 1990 सगले जन्मिएका 1000 शिशु मध्ये 141 जनाको 5 नपुग्दै ज्यान जान्थ्यो, तर हिजो आज बाल मृत्युको अंक घटेर 50 झरेको छ। यसको जस गाउँमा गएर काम गर्ने स्वास्थ्य कर्मीलाई नै जान्छ। झापा तोपगासीका एकजना स्वास्थ्य कर्मी यज्ञ प्रसाद खतिवडा
त्यसले गर्दा धेरै मात्रामा अब अलिकति बुझ्न पनि थालेका छन् मान्छेले होइन, अनि त्यसको जनाउँ जनचेतना जस्तो स्वास्थ्य कर्मीहरूले दिएका पनि छन् र त्यो कम हुँदै पनि गएको छ।
तपाईँ जस्ता स्वास्थ्य शिक्षा पढेका मानिसहरू पनि गाउँ गाउँमा भेटिन थाले? अब
थुप्रै छन्, यो गाउँ घरमा मान्छेले अब जस्तो कुनै एउटा टेक्निकल काम सिक्दाखेरि चाहिँ कहीँ अब यसो रोजगारी गरिखाने मेलो हुन्छ, भोलि बाँच्ने मेलो हुन्छ भनेर तरिकाले पनि पढेका छन् होइन।
प्राविधिक शिक्षाले मान्छेमा सिपको विकास गराउँछ, त्यसमाथि स्वास्थ्य शिक्षाको अध्ययनले भविष्यमा कमाई गरी खाने मेलो खोज्न सजिलो बनाउँछ। यसअघि नै स्वास्थ्य प्राविधिक शिक्षा पढ्नेहरूले गरेको काम र भएको उपार्जनले आकर्षित भएर हिजो आज झापा क्षेत्रमा स्वास्थ्य प्राविधिक पढ्नेहरूको संख्या पनि बढ्दै गएको छ।
अहिले म रेडियोग्राफी सेकेन्ड इयर।
त्यो भने के?
रेडियोग्राफी भनेको चाहिँ मान्छेहरूको भित्रको स्ट्रक्चरहरू, बडी भित्रको स्ट्रक्चरहरू चाहिँ इमेजहरू लिने विद द हेल्प अफ एक्सरेज अर रेडिएसन।
कस्तो खालको पढाइ हो यो?
यो त धेरै राम्रो हो, स्कोप यसको धेरै ज्यादा छ किनभने नेपालमा मात्र नभएर बाहिर विदेशहरूमा पनि यसको स्कोप अहिले धेरै देखिएको छ।
तपाईँ चाहिँ यो विषय पढ्न किन आउनुभयो? मतलब पढ्ने विषय त तमाम अरू पनि थिए नि।
अब हामीले पनि सुरुमा त थाहा थिएन होइन, तर अब बिस्तारै जब हामी नेटहरू सर्फ गर्दै गयौँ यो विषयको बारेमा धेरै अहिले थाहा भयो, धेरै स्कोप छ भन्ने कुरा थाहा भयो। यसले चाहिँ मेडिसनमा पनि धेरै युजेसहरू छ होइन, अब इन्डस्ट्रियल क्षेत्रतिर पनि यसको धेरै युजहरू छ, अनि डिटेक्टिभ डिपार्टमेन्टहरू भयो, अनि साइन्टिफिक रिसर्चमा पनि यसले धेरै हेल्प गर्छ।
झापा बिर्तामुड्की भावना भट्टराई रेडियोग्राफी पढेर स्वास्थ्य प्राविधिक बन्ने सपना मनमा हुर्किएपछि उहाँले यही विषय पढ्नुभयो। कुरा मोरङ उर्लाबारीकी विनिता नेपालका पनि उस्तै हुन्। अस्पतालमा रोगीहरूको उपचारमा तल्लीन सफेद लुगा लगाएका दिदी उमेरका महिलाहरूको आनी बानी र चालढाल मन परेको।
यो नर्सिङ भनेको चाहिँ एउटा समाज सेवा भनौँ न, पेसा पनि हो त्यो पनि।
कति वर्षको पढाइ हो तपाईँको नर्सिङ?
नर्सिङ भनेको चाहिँ 3 वर्षको पढाइ हो। यो चाहिँ एसएलसी पास गरेपछि चाहिँ योग्यता हुन्छ, छिटै रोजगार पाउँछ भन्ने छ होइन, देशमा मात्र नभएर अन्तर्राष्ट्रिय देशमा पनि छिटै रोजगार, अब छिटै जानु पाइन्छ अन्तर्राष्ट्रिय देश भन्ने छ, त्यही भएर हो। स्वास्थ्य सम्बन्धी विषय पढ्यो भने चाहिँ छिटै होइन रोजगार पाउनु, साथसाथै एउटा सेवा नै धर्म हो भन्ने छ नि हाम्रो, एकदम पहिलेदेखि चलिआएको उखान होइन, सेवा गरेपछि हामीले फल मिठो हुन्छ होइन।
त्यसै पनि पछिल्लो पुस्ता पढाइप्रति निकै सचेत बन्दै गएको छ, राम्रो। त्यसमा पनि प्राविधिक शिक्षा पढियो भने गरिखान गाह्रो हुँदैन भन्ने धेरैले बुझिसकेका छन्। त्यसैले हिजो आज रोजाईको पहिलो घेरामै परेको छ स्वास्थ्य प्राविधिक क्षेत्र। रेडियोग्राफी पढिरहेका झापा धरमपुरका गणेश बजगाई,
अब यो फिल्डमा भनेको यसका क्षेत्रहरू भनेको धेरै क्षेत्रमा रहेका छन्, जस्तै अब यसका चाहिँ स्कोपहरू भनेको तपाईँ एमआरआई सिटी स्क्यान भयो, त्यसपछि डिजिटल रेडियोग्राफी सम्बन्धी क्षेत्रहरू भए, त्यसकारण म्यामोग्राफी भयो, फ्लोरोस्कोपी भयो, यी क्षेत्रहरू चाहिँ विभिन्न क्षेत्रहरूमा बाँडिएका छन् र यसमा चाहिँ हामी ब्याचलर त्यसरी मास्टर माथिल्लो लेभलसम्म पनि यसको प्रदान गर्न सक्छौँ।
मान्छे गरिखान सक्ने हुनका लागि पढ्छ, तपाईँ कुन उद्देश्यले कुन इच्छा बोकेर यो पढाइका लागि आउनुभयो?
वास्तवमा म योभन्दा अगाडि पनि एउटा कमर्स विषय लिएर पढेको थिएँ र जब मैले यो विषयको बारेमा चाहिँ विभिन्न इन्टरनेट माध्यमबाट यसमा चाहिँ हेरेँ, त्यसपछि यसको क्षेत्र चाहिँ यति स्कोप, यसको क्षेत्र यति ठुलो रहेछ र अहिलेको प्रेजेन्ट सिचुएसनमा पनि यो क्षेत्र चाहिँ भर्खर एउटा मौलाउँदो अवस्थामा रहेको रहेछ र त्यसले गर्दाखेरि चाहिँ एउटा भविष्यमा एउटा बेरोजगार नहुने अथवा सुरोजगार हुने एउटा क्षेत्रको रूपमा मैले देखेँ र उदाहरणको रूपमा म आफै पनि प्रुफ छु। अहिले म अध्ययनरत हुँदाहुँदै पनि एउटा 2 हस्पिटलमा चाहिँ म एउटा रेडियोग्राफी डिपार्टमेन्टमा कार्यरत पनि छु। अहिले भनेको बेरोजगारी समस्या छ, हरेक व्यक्तिले अध्ययन गर्नुको मूल उद्देश्य एउटा जागिर गरौँ अथवा स्वावलम्बन बनौँ भन्ने हिसाबमा हुन्छ र म अहिले एउटा रेडियोग्राफी एउटा डायग्नोसिस रेडियोग्राफी मात्रै पढ्दा पनि स्टडी क्रममै रहँदाखेरि पनि मैले अहिलेसम्म चाहिँ लगभग 20-25 हजारको जागिर पाइसकेको छु। खास चाहिँ जेनरल मेडिसिनको लागि चाहिँ अध्ययन गर्न आएको थिएँ त यहाँ हाम्रो एकजना बिएससी रेडियोग्राफर रजनीश झा हुनुहुन्छ र उहाँको एउटा सल्लाह र उहाँको रेडियोग्राफी प्रतिको इन्ट्रेस्ट र उहाँले देखाउनु भएको जुन एउटा बाटो थियो र त्यो बाटो उहाँको त्यो प्रोफेसन देखेर अनि म उहाँकोमा चाहिँ इन्सपायर भएर अनि मैले अन्तिममा यो फिल्ड चाहिँ रोजे।
अरू धेरै खाले शैक्षिक योग्यताका प्रमाणपत्र कत्तिका लागि सिरानी बाक्लो बनाउने मेलो मात्रै बनेका छन्। स्वास्थ्य प्राविधिक विषय पढिरहेकाहरूको कुरो बेग्लै छ। गाउँ बस्तीमा बिरामीको ओखती गरिदिने मान्छेलाई देउतै ठान्ने चलन छ। 10 वर्ष अघि 2 वर्षे स्वास्थ्य सहायक तालिम लिएका झापा गौरादहका मदन पौडेलले सरकारी जागिर छोडेर आफ्नै घरमा घनी घसाई साथ क्लिनिक चलाउनु भएको छ।
यसभन्दा अगाडि म एचएमजी सर्भिस पहिला त्यसको म जागिरी पनि थिएँ, तापलोजिङ सरुवा भएपछि मैले छोडिदिएको जागिर
छोडेर आफै क्लिनिक खोल्नु भएको छ यहाँ?
हजुर, आफै यहाँ अहिले
गौरा दयु आफ्नै घरमा हो कि?
यो आफ्नै घर हो। बिहान 7 बजे पसल खोल्छु, बेलुका 9 बजेसम्म, राति पनि प्राय बिरामी फटाफुट्टा आइरहन्छन्, त्यो पनि हेर्नै पर्छ।
मानिसहरू स्वास्थ्य कर्मीको विश्वास भर पर्ने क्रम बढ्यो कि
अहिले? जुन त्यो पहिलाको जुन त्यो परम्परागत थियो नि, यो धामी झाँक्री लगाउने, झाडा पखाला भयो भने पानी खुवाउनु दिन हुँदैन, फुक्ने जुन थियो त्यो चाहिँ अहिले धेरै त्यसमा चाहिँ सुधार भएको छ। झाडा पखाला अहिले भयो भनेदेखि पानीको मात्रा खुवाउने, औषधिहरू खुवाउने, भएन भने अस्पताल लानेतिर मान्छेहरूको अहिले फेरिएको छ, भनौँ न चलन बढेको छ त्यो।
दुर्गम पाँच थरको यासो गाउँ विकास समितिका सेमिकाङ लाउतीको गाउँमा अझै स्वास्थ्य प्राविधिक छैनन्। उहाँले कुनै समय पाँच थर सदरमुकाममा एकजना अत्यन्तै नरम बोली व्यवहार भएका सरकारी डाक्टर देख्नु भएको थियो। आफू पनि त्यस्तै बन्ने सपना मनभरि कोरलिएपछि उहाँ पनि झापा झर्नुभयो।
जेनरल मेडिसिन सामान्य चिकित्सकलाई हामी एचएको रूपमा पनि परिभाषित गर्छौँ, एचए भनेर पनि चिन्छौँ। यसले मेडिसिन सम्बन्धी नै हो, एउटा सामान्य बिरामीको स्वास्थ्य उपचार सामान्य चिकित्सकको रूपमा चाहिँ काम गर्छ।
कति वर्षको पढाइ हो यो?
यो तीन वर्षको अहिले म दोस्रो वर्षमा अध्ययनरत छु मेरो एक वर्ष छ बाँकी एक वर्ष पछाडि रोजगारीकै अवसरमा तलित हुनुहुन्छ कि नभए पनि कम्तीमा एउटा गाउँघरतिर चाहिँ गएर आफूले पढेको ज्ञानहरूलाई चाहिँ त्यहाँनिर चाहिँ सदुपयोग गर्ने
पढ्ने तमाम फिल्डहरू थिए नि स्वास्थ्य चाहिँ किन रोजाइमा पर्यो त
मेरो पहिलादेखिको उद्देश्य स्वास्थ्य नै थियो फेरि एकदमै दुर्गम क्षेत्र मेरो पहाड पाँच थर त्यसमा चाहिँ अधिकांश अब जस्तो कतिपय चाहिँ अब भनेको जस्तो ठाउँमा लान नसकिने अनि त्यस्तो खालको सुविधा पनि नपाएको अकालमै ज्यान गुमाउनु पर्थ्यो मैले त्यही देखेपछि मलाई पहिलादेखि नै जसरी हुन्छ मैले चाहिँ स्वास्थ्य सेवा चाहिँ आर्जन गर्नुपर्छ ज्ञान लिनै पर्छ भन्ने सोच बनाएको
कति खर्चिलो पढाइ हो यो
करिब करिब यो तीन वर्ष सक्दाखेरि लगभग 4.5-5 लाखसम्म
धेरै मानिसहरूले त इच्छाएर पनि पढ्न सक्दैनन् अघि स्वास्थ्य प्राविधिक शिक्षा
हजुर हजुर एकदमै नितान्त तर अहिले नेपाल सरकारले चाहिँ गरिबहरूलाई चाहिँ अथवा वर्गीकृत कोटाको रूपमा स्कलरसिपमा पनि यो अहिले जस्तो विभिन्न कलेजहरूमा चाहिँ छुट्याइएको छ दण्ड पीडितहरूलाई पनि व्यवस्था गरिएको छ अहिले त्यस्तोबाट पनि हामीले पढ्ने अवसर प्राप्त गर्न सक्छौँ
झापामा बितेको 1.5 दशकदेखि स्वास्थ्य प्राविधिक पढाइ चालू भएको हो यहाँका आम्दा लाइफलाइन र मदन भण्डारी स्मृति प्रतिष्ठानले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीईभिटीसँग सम्बन्धन लिएर पढाइ चलाइरहेका छन् यी सबै संस्थाले वर्षको सरदर 200 जनालाई सीएमए अनमी ल्याब असिस्टेन्ट र जनरल मेडिसिन पढाइरहेका छन् दिनदिनै बेरोजगारी बढ़िरहेको सुनिए पनि प्राविधिक शिक्षा लिनेहरू भने काममै व्यस्त छन्
नेपाली समाजमा स्वास्थ्य महँगो छ आवश्यक जनशक्ति पनि कम छ पछिल्लो समय स्वास्थ्य शिक्षामा बढ़ेको आकर्षणले आवश्यक जनशक्ति उत्पादनमा पनि सहयोग पुर्याउनेछ यसले सबैको पहुँचमा पुग्न नसकेको स्वास्थ्य सेवा सहज बनाउन मद्दत पुग्नेछ स्वास्थ्य शिक्षामा बढ़िरहेको आकर्षण र यसको अध्ययन तथा अवस्थाबारे झापा दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल भीम सुब्बासँग गरिएको कुराकानी सुनौ
हाम्रो जम्मा 4 विषय पढाइ हुन्छ एउटा विषय हो नर्सिङ पीसीएल नर्सिङ भन्छौँ जसलाई हामी अर्को भाषामा भन्दा स्टाफ नर्स पनि भन्छ अर्को विषय हो जेनरल मेडिसिन यो विषयलाई हामीले गाउँघरमा सुन्ने एचए भनेर भनिन्छ तेस्रो विषय हो हाम्रो सिएमएलटी भन्छ ल्याब टेक्नोलोजी है अर्को छ हाम्रो रेडियोग्राफी होइन रेडियोग्राफी भनेको चाहिँ यो 3 वर्ष सबै विषय 3 वर्षको कार्यक्रमहरू हुन् हाम्रा अहिले विद्यार्थीले इन्टेक भएपछि 3 वर्षसम्म ती बसेर पढ्नुपर्छ काम गर्नुपर्छ
भनेको त्यो अध्ययन काम एकै ठाउँ हुन्छ
हजुर कामको सिलसिला भनेको चाहिँ उसले प्र्याक्टिकल सेसनमा उसले आफ्नो काम पर्फर्म गरेर देखाउनुपर्छ होइन अनि त्यो एउटा सिटिबिटीको एउटा एकदमैको क्राइटेरिया छ होइन त्यसलाई चाहिँ अब हाम्रो प्रोफेसनल काउन्सिलले चाहिँ यता जिएम फेटोग्राफी र ल्याबलाई चाहिँ लगबुक दिएको लगबुकको आधारमा काम गर्नुपर्छ प्र्याक्टिकल गर्नुपर्छ अर्को छ हाम्रो नर्सिङ चाहिँ नर्सिङ काउन्सिल बेग्लै छ नर्सिङ काउन्सिलदेखि क्राइटेरियामा बसेर उनीहरूले चाहिँ प्र्याक्टिकलहरू सिक्नुपर्छ
स्वास्थ्यकर्मी बन्ने जुन आकर्षण छ नि खास गरी महिलाहरूमा त्यसलाई कसरी लिनुहुन्छ तपाईँहरू
यो के छ भने महिलाहरूले आफूले केही गरेर आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने एवेरनेस जागेको छ महिलाहरूमा हामीसँग पनि सिप छ हामीसँग पनि क्षमता छ हामीले पनि त्यो प्रयोग गर्न सक्छौँ हामीसँग पनि दक्षता छ भन्ने हिसाबले उहाँहरू आउनुभएको छ होइन विषयगत भन्दाखेरि नर्सिङमा 120 जना विद्यार्थी छन् जेएममा हाम्रो कोटा 120 जनाको विद्यार्थी कोटा हो होइन तर त्यति छैन अहिले 128 जना विद्यार्थी छन्
यहाँ भएको स्वास्थ्य जनशक्तिको जे उत्पादन हुन्छ यहाँ त्यसको रोजगारीको अवस्था कामको अवस्था के छ
अब टेक्निकल फिल्डमा हाम्रो अब जम्मा अहिले 3 विषयको विद्यार्थी पास आउट भए नर्सिङमा 20 जना भए होइन जेनरल मेडिसिनमा 5 जना भए ल्याब टेक्नोलोजीमा चाहिँ हाम्रो अथवा टेक्निसियनमा चाहिँ हाम्रो जम्मा 17 जना विद्यार्थी पास आउट भए सबैजना विद्यार्थी अहिले हाम्रो सूचनामा आएसम्म सबैजना रोजगारमा छन्
स्वास्थ्य त्यसै पनि नेपाली समाजका लागि महँगो विषय मानिन्छ अघि
होइन त्यसरी महँगो भनेर बुझ्नु हुँदैन अब कस्तो छ भने हामीले हाम्रो परम्परागत प्र्याक्टिस छ होइन धामी झाँक्री लाएर अथवा निको हुने एउटा अभ्यास छ त्यो अभ्यासले गर्दाखेरि हामीलाई त्यस्तो लागेको हुनसक्छ तर कस्तो छ भने कतिपय मान्छेहरू चाहिँ रोग लागेपछि आफै पनि निका हुन्छन् निको हुने टाइम पिरियड छ पिरियडपछि आफै निको हुन्छ प्रायः धेरै डिजिजहरू तर कतिपय डिजिजहरू चाहिँ मान्छेको त्यो के छ भने इम्युनिटी पावर हुन्छ रोगसँग लड्ने क्षमता हुन्छ कसैको कमी कसैको बढी हुन्छ त हामीसँग अहिले चाहिँ एवेरनेस चाहिएको हुँदाखेरि चाहिँ हामीसँग पर्चेसिङ पावर पनि बढेको छ नेपालीको अहिले खर्च गर्ने क्षमता पनि बढेको छ त्यसले गर्दा मान्छेहरू चाहिँ अब स्वास्थ्य सेवा लिन अहिले एवेरनेस चाहिएको हुँदाखेरि हस्पिटलसम्म आइपुग्छन् त्यसले गर्दाखेरि अब गाउँघरमा हिजो बिना पैसा झारफुक गरेर निको हुने अवस्था थियो भने अहिले चाहिँ औषधि खाएर निको हुने अवस्था छ किनभने समयक्रम अनुसार चाहिँ हाम्रो रोगहरू पनि नयाँ नयाँ आए त्यो नयाँ नयाँलाई नयाँ नयाँ किसिमको औषधिहरू नयाँ नयाँ किसिम कडाका किसिमका औषधिहरू चाहिन्छन् त्यो औषधिहरूको लागि पनि हामीले सेवा दिइरहेको अवस्था छ समुदायमा
लाइफलाइन अस्पतालको स्वास्थ्य क्याम्पसमा तपाईँ कार्यरत हुनुहुन्छ प्रिन्सिपलको रूपमा, प्रमुखको रूपमा। यो कुन अवस्थामा पुगेपछि चाहिँ उसले स्वास्थ्य जनशक्ति उत्पादन गरौं भन्ने निष्कर्षमा कुन अवस्थामा चाहिँ त्यो निदोमा पुग्यो?
लाइफलाइन अहिले 50 बेडको अस्पताल हो। 50 बेडको अस्पतालको क्षमता के भने, उसले आफूसँग भएको जुन एक्जिस्टिङ सर्भिसेसकोहरू छन् त्यसको आधारमा उसले टेक्निकल एजुकेसनहरू चाहिँ उसले दिन सक्छ, उसको त्यो क्षमता हो। क्षमतामा बसेर उसले चाहिँ अहिले 4 प्रोग्रामहरू चलाइरहेको छ। जब संस्थाले 10 वर्षको उसको के अरे उमेर अवधि पुरा गरिसकेपछि त्यो उहाँहरूलाई महसुस भयो, लाइफलाइनलाई महसुस भयो, र त्यसपछि लाइफलाइनले अहिले सिटिभिटीसँग चाहिँ सम्बन्ध लिएर चाहिँ आफ्ना स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
यहाँतिर लाइफलाइनले, आम्डाले अनि मदन भण्डारी स्मृति प्रतिष्ठानले स्वास्थ्य जनशक्ति उत्पादन गरिरहेका छन्। यहाँ उत्पादित स्वास्थ्य जनशक्तिले स्थानीय आवश्यकता मात्रै धान्ने हो कि बाहिर जाने, विदेशी विभिन्न अन्तर्राष्ट्रिय रोजगार बजारमा सम्म जान सक्ने त्यो ल्याकत, त्यो हैसियत राख्छन् कि राख्दैनन्?
हाम्रा मेन पावरहरू विदेशमा पनि गइरहेको अवस्था छ। जस्तो लाइफलाइनले नर्सिङको विषय भनेको लाइफलाइनले पढाएको होइन, यो सिटिबिटीले पढाएको हो। सिटिबिटीले भनेको चाहिँ हाम्रो नर्सिङको क्षेत्रमा विश्वमा एउटा राम्रो पहिचान दिइसकेको छ सिटिबिटीले। अर्को कुरा हो, हाम्रो अर्को इमर्जिङ अहिले तपाईँको क्षेत्र भनेको अहिले रेडियोग्राफी भन्ने छ, जुन चाहिँ हामी एक्सरे सम्बन्धी पढाउँछौँ। अहिले रेडियोग्राफी पढेका विद्यार्थीहरूले साउदी अरबमा धेरै राम्रो पैसा कमाउन सक्छन्, इजरायलमा कमाउन सक्छन्। त्यस गरेर चाहिँ यो समुद्र पारका देशहरूमा चाहिँ हाम्रो यो भाग धेरै छ। अब र जिएमका विद्यार्थीहरूले चाहिँ अहिले विशेष गरी इजरायलमा होइन राम्रो अवसर पाइरहेका छन्। जापानतिर पनि जिएमका मागहरू भइरहेछ अहिले जेनरल मेडिसिन। अनि ल्याबको विषय चाहिँ हामीले ल्याब टेक्निसियन भन्छौँ यसलाई होइन, त्यो मेन पावर पनि अहिले एउटा मिडल लेभलको मेन पावर हो होइन। त्यसले चाहिँ स्वास्थ्य प्रयोगशाला सम्बन्धी मध्यम स्तरको जनशक्ति हामी उत्पादन गर्छौँ, जसले गर्दा हाम्रो मार्केटको निड भनेको चाहिँ त्यो हामी पुरा गर्न कोसिस गरिरहेछौँ।
मूलत हाम्रै स्थानीय आवश्यकता नै धान्ने होला होइन।
अहिले त विशेष गरेर चाहिँ हामीले राज्यले लाई खोजेको भनेको राज्यले मिल लेभलको मेन पावर गाउँसम्म पुर्याओस् भन्ने हिसाबले सिटिभिटीको स्थापना भएको हो। तथापि यो मेन पावरले चाहिँ अहिले गभर्मेन्टले यसलाई चाहिँ एउटा एकाडेमिक प्रोग्राम भनेको हुँदा होइन, यो प्रोग्रामले भोलिका दिनमा हाई लेभलमा भोलि आफ्नो विषय पढेको ब्याचलर गरौँ भन्दा पनि बाटो खुला भएको हुँदा यसको चाहिँ डिमान्ड बढ्दो छ।
उहाँ हुनुहुन्थ्यो झापा दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल भीम सुब्बा। स्वास्थ्य शिक्षामा बढ़िरहेको आकर्षण तथा अवस्थाबारे कुराकानी गर्दै झापा क्षेत्रको स्वास्थ्य अवस्थाका बारेमा चर्चा गरिसकेपछि यही क्षेत्रका भूटानी शरणार्थीको स्वास्थ्यको प्रसंग, स्वास्थ्य क्षेत्रको विकास र स्वास्थ्य कर्मीको पहुँच बढ़ाउन विभिन्न कार्यक्रमहरू चले पनि सीमित स्रोत र जनशक्तिका कारण सबै रोगको उपचार सम्भव छैन। जटिल स्वास्थ्य समस्या भएकी बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर C4 छापरा नम्बर 35 एनिमाया भट्टराईको पनि नेपालमा उपचार सम्भव भएन। अमेरिकाको भर्जिनिया पुनर्वास भएपछि शुरू उपचारले भने सुधार भएको छ। भट्टराईको रोग उपचार तथा अहिलेको अवस्थाबारे गरिएको टेलिफोन कुराकानी सुनौ।
सबै परिवारहरू उहाँ हुनुहुन्छ, म मेरो बिरामको कारणले गर्दा अब इमर्जेन्सी प्रोसेस गरेर बहिनीसँग आएको थिएँ, अनि म चाहिँ यहाँ दिदी भेनासँग छु अहिले।
तपाईँको स्वास्थ्य समस्या चाहिँ के खालको थियो?
मेरो समस्या भनेको भित्र त्यो आन्द्राहरू ड्यामेज भएको भन्ने उहाँ मेरो प्रमाण भएको थियो नेपालमै, अनि यस्तो दिशाहरू पास हुँदैन थियो, अनि त्यो भित्रैदेखि आन्द्रा काटेर चाहिँ यहाँ पेटबाट आन्द्रा पाखै झिकेर त्यहाँ प्लास्टिक चाल्ने गरेको थियो, अनि 9 महिना मैले त्यस्तरी उहाँ नेपालमा बोकेँ। अब उहाँ नै एक त हाम्रो शिविरको घर भनेको प्लास्टिकको छाना अनि प्लेटमा अनि प्लास्टिक एकदम गाह्रो हुन्थ्यो। मेरो स्वास्थ्य स्थिति चाहिँ खराब हुँदै गयो, अनि मैले आइएममा कल गरेर मेरो 1 महिनामा प्रोसेस भइसक्यो, अनि म यहाँ आएँ। यहाँ आएको 3 महिनामा मेरो सर्जरी भयो होइन। अब उहाँ भनेको हप्तामा 1200 रुपियाँ खर्च हुन्थ्यो, मलाई एकदम राम्रो छ यहाँनेरि। अब नेपालमा त लुटेथेँ, अहिले अलिक मोटी पनि भएको छु र सबै थोक राम्रो भएर होला। भर्खरदेखि काम पनि गर्दैछु म।
ए, तपाईँ स्वस्थ भइकन पनि अब काम गर्न सुरु गरिसक्नु भयो?
हजुर, नेपालमा त डक्टरहरूले पनि अब बाँच्ने स्थिति छैन, तपाईँले एकदम लाइफभरि यो बोक्नुपर्छ, तपाईँको यहाँभन्दा हुने ठाउँ छैन भनिसकेको थियो। अहिले जोडेर अब पहिला जस्तो थिएँ त्यस्तै छ।
के काम गर्न थाल्नुभयो तपाईँले? अब
डे केयर भन्ने छ यहाँनेरि होइन, 4 वर्षदेखिका नानीहरू छन्, उनीहरूलाई अब एक टाइम पढाउने, त्यहाँबाट खेल्ने टाइममा खेलायो, त्यस्तै हो काम।
तपाईँको त्यो काम गरे बापत कमाइ चाहिँ कस्तो खालको छ?
2000 यहाँको हुन्छ महिनामा। मैले यहाँ आएर यस्तो काम गर्न सक्छु होला भन्ने मेरो स्थिति पनि थिएन होइन, म मर्छु होला अब मेरो बाँच्ने स्थिति पनि छैन। उहाँ त अन्तिम कन्डिसन भयो अरे, म उहाँ धरान हस्पिटलमा त 3 महिना घरै नआइकन 2 पल्ट सर्जरी भयो, यहाँ आएर पनि मेरो 2 पल्ट सर्जरीमा चाहिँ सक्सेस भयो।
तपाईँलाई यो स्वास्थ्य समस्या देखिएको चाहिँ कहिलेदेखि देखिएको थियो नेपालमा?
आजभन्दा 2 वर्ष अगाडि 19 वर्ष कि हुँदादेखि नै पेटहरू दुख्थ्यो होइन, अब त्यतिकै हस्पिटल आम्रासम्म विराटनगरसम्म गइयो, अब त्यो भित्र आन्द्रादेखि भित्र चाहिँ रहेछ रोग पनि, अब नसामा रहेछ एकैचोटि, अब साह्रै साह्रै भएर चाहिँ आजभन्दा 1 वर्ष अगाडि अनुहार जिउहरू सबै सुन्यो, अनि त्यतिकै अब टोइलेट पनि नभएको 25 दिन भएको थियो। एकैचोटि साह्रै भएर आम्रा घर परिवारले लानुभयो, अनि लगेर विराटनगर लगेर 4 दिन राख्नुभयो, त्यहाँ पनि नसकेर अनि धरान लगेको थियो। धरानबाट धरानमा पनि 1 पल्ट पहिला त्यतिकै गाउटमै सर्जरी भयो, अनि त्यस पछि पनि झन् साह्रो भयो, अनि प्लेनमै काठमाडौँ आएर अनि वीर हस्पिटलमा लगेर त्यहाँ युएसमा पाउने सामग्रीहरू त्यो टोइलेटपट्टिबाट लगाएर चाहिँ त्यो पाइपभित्र आन्द्रा आन्द्रा कुदाएर कोलोनोस्कोपी भन्छ त्यो कोलोनोस्कोपी गरेपछि चाहिँ मेरो रोग पत्ता लागेर चाहिँ अनि फेरि धरा नै फर्काएर ल्याएर अनि त्यो पाखा आन्द्रा निकालेपछि चाहिँ अनि अब खाएको पनि खायो, अब अडिँदैन थियो, चुइने भाँडामा चुइने गाग्रीमा पानी भरे जस्तो मात्र हुन्थ्यो। अनि यहाँ आएपछि त्यो सर्जरी भएर अहिले मलाई एकदम राम्रो छ, अहिले त्यो भित्र आम्राहरू पनि सबै जोडीओरी फिक्स भइसक्यो।
भनेको अब तपाईँको त जीवन नै नयाँ पो सुरु भएछ पुनर्वास भएर गएपछि त?
हजुर, मेरो त अब के भन्नु, नयाँ जीवन पाएको छु, बाँचे म।
यो थियो जटिल स्वास्थ्य समस्याको उपचारका लागि अमेरिका पुनर्वास भएकी एनिमाया भट्टराईको स्वास्थ्य अवस्था र भएको उपचारबारे गरिएको कुराकानी।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम 96.8 मेथीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पठाउन पनि सकिन्छ।
भूटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौं। नमस्कार।